आज चाहिँ मैले बाँड्न लागेको विषय चाहिँ अलगपन्ताको विषयमा हो, अलगपन्ता। तर पहिला चाहिँ गन्ती 15 अध्यायमा चाहिँ जब इजरायलीहरू प्रतिज्ञा गरेको देशमा जान अस्वीकार गरे अविश्वासले, अनि उनीहरू जान पाएनन् पनि, अनि त्यसपछि परमेश्वरले उनीहरूलाई एउटा दिनुभएको आज्ञा यहाँ हामी पढ्न लागिरहेका छौँ। गन्ती 15 अध्यायमा फेरि परमप्रभुले मूसालाई, माफ गर्नुहोस्, गन्ती 15 अध्यायको 37 पदमा, 15 अध्यायको 37 परमेश्वरले भन्नुभयो कि तिमीहरू पस्न पाउने छैनौ, तर तिमीहरूको सन्तानहरू चाहिँ अर्को पुस्ता चाहिँ पस्नेछन्, र उनीहरू चाहिँ कस्तो प्रकारले जिउनुपर्छ भन्ने कुरा बताउने क्रममा एउटा यसो हामीलाई पढ्दाखेरि अनौठो लाग्ने खालको पनि एउटा नियम दिनुभयो, जुन हामीलाई होइन इजरायलीहरूलाई हो। 15 अध्यायको 37 पदमा फेरि परमप्रभुले मूसालाई यसो भन्नुभयो, इजरायलीहरूलाई भन्, तिनीहरूले आफ्ना सबै पुस्तौँभरि लुगाको किनारमा निलो फित्ता लगाएको झुम्का हालुन्, त्यस झुम्कालाई हेर्दा तिनीहरूलाई परमप्रभुका आज्ञाहरूको सम्झना होस्, कि तिमीहरूले ती आज्ञाहरू पालन गर र आफ्ना मन र आँखाका लालसामा लागेर पथ भ्रष्ट नहौ, तब तिमीहरूले मेरा सबै आज्ञा मान्न सम्झना राखेर आफ्ना परमेश्वरको निम्ति पवित्र हुनेछौ। तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्याउने परमप्रभु तिमीहरूका परमेश्वर म नै हो, परमप्रभु तिमीहरूका परमेश्वर म नै हो। इजरायलीहरूले आफ्नो लुगाको किनारमा निलो फित्ता लगाएको झुम्का हाल्नु पर्थ्यो। यो फित्ता भन्ने शब्द चाहिँ के अरे धागोलाई चाहिँ बटारिएको भन्ने अर्थ आउँछ यो शब्द हिब्रूमा, अनि जसबाट चाहिँ त्यहाँ एउटा झुम्कालाई चाहिँ बान्नु पर्थ्यो उनीहरूले उनीहरूको लुगाको चार कुनामा। अनि यो निलो धागोले चाहिँ बान्नु पर्थ्यो, अनि त्यो झुम्कालाई जब जब उनीहरूले हेर्थे, सङ्गी इजरायलीको लुगामा पनि छ आफ्नो लुगामा पनि छ, त्यो हेर्दा उनीहरूलाई एउटा सम्झना हुन्थ्यो। के सम्झना हुनु पर्थ्यो भने हामी चाहिँ परमेश्वरको आज्ञा पालन गर्नुपर्छ। त्यो निलो रङले चाहिँ उनीहरूलाई स्वर्गीय आज्ञाहरू दिएको छ भन्ने सम्झना हुन्थ्यो, अनि हामी चाहिँ आफ्नै मनको आफ्नै आँखाको अभिलाषामा हामी चल्नु हुँदैन भनेर उनीहरूलाई सम्झना गराउने परमेश्वरको एउटा माध्यम थियो। अनि उनीहरू यसरी परमेश्वरको आज्ञा मान्ने जाति भएर उनीहरू चाहिँ एउटा अलग जाति हुन सक्थे, उनीहरू पवित्र जाति अलग। भजन संग्रह 1 जाउँ, अब भजन संग्रह 1 जहाँ अघि हामी पढेको थियौँ, परमेश्वरका जनहरू पवित्र पारिएका छन्, उनीहरूलाई अलग परमेश्वरले गर्नुभएको छ। परमेश्वर अलग र पवित्र हुनुहुन्छ, त्यसैले परमेश्वरको जनहरू पनि अलग भएर जिउनुपर्छ। ठुलो आशिष छ यसमा। यो भजन संग्रह 1 अध्यायको पहिलो 3 पद हेर्न लागिरहेछौँ। पहिलो पदमा चाहिँ हामी केबाट अलग हुनुपर्छ भनिएको छ, अनि दोस्रो पदमा चाहिँ हामी कतातर्फ अलग हुनुपर्छ भनिएको छ, अनि 3 पदमा चाहिँ कत्रो ठुलो आशिष हामीले पाउनेछ भनेको छ। त्यसैले पहिलो पद, हामी केबाट अलग हुनुपर्छ, यहाँ बताएको छ, धन्य हो त्यो मानिस जो भक्तिहीनहरूको सल्लाहमा हिँड्दैन, न पापीहरूको बाटोमा उभिदछ, न त गिल्ला गर्नेहरूको आसनमा बस्दछ। त्यो मानिस एकदम धन्य र सुखी र आशिषित हो जो चाहिँ अलग भएर जिउँछ। ऊ चाहिँ परमेश्वरको वचनलाई काट्ने सल्लाहमा हिँड्दैन, ऊ चाहिँ परमेश्वरको वचनलाई काटेर हिँड्नेहरूको बाटोमा उभिँदैन, अनि ऊ चाहिँ अझ परमेश्वरको कुराहरूको गिल्ला गर्नेहरूसँग ऊ बस्दा पनि बस्दैन, ऊ अलग छ। ऊ चाहिँ त्यसैले दुष्टताबाट अलग छ, झुटबाट अलग छ, तर त्यो मात्र होइन, ऊ चाहिँ एकातिर टाँसिएको पनि छ। ऊ केमा टाँसिएको छ भने परमप्रभुको वचनमा, सत्यमा टाँसिएको छ। दुई पद, तर उसको आनन्द परमप्रभुको व्यवस्थामा हुँदछ र उहाँकै व्यवस्थामा दिन रात मनन गर्दछ। तपाईँ अलग हुनुपर्छ यदि म विश्वासी हुँ भन्नुहुन्छ भने सबै झुटो मार्गबाट। दोस्रो कुरा, तपाईँ एकदम टाँसिनुपर्छ विश्वासी हुँ भन्नुहुन्छ भने तपाईँ वचनमा टाँसिनुपर्छ। यदि यति दुईवटा कुरा गर्नुभयो भने तपाईँ अति नै आशिषित हुनुहुनेछ। तीन पदमा, तब ऊ पानीका नदीहरूको किनारमा रोपिएको रुख झैँ हुनेछ, जसले आफ्नो ऋतुमा आफ्नो फल फलाउँदछ, उसको पात पनि ओइलिने छैन, अनि उसले जे गर्दछ त्यो सफल हुनेछ। त्यो विश्वासीलाई एउटा रुखसँग तुलना गरेको छ, त्यसको जराहरूको बयान गरेको छ। त्यो चाहिँ नदीको किनारमा रोपिएको रुख, त्यसको जराहरू, त्यसको फलको कुरा गरेको छ। त्यसको आफ्नो ऋतुमा उसले फल फलाउँछ, त्यसको पातको पनि कुरा गरेको छ, त्यो पात पनि ओइलिँदैन। अनि त्यसपछि निष्कर्षमा भनेको छ, अनि उसले जे गर्दछ त्यो सफल हुनेछ। ऊ चाहिँ निराश हुने विश्वासी हुँदैन, ऊ चाहिँ जहिले पनि पछुताइरहनु पर्ने विश्वासी हुँदैन, ऊ चाहिँ जे गर्छ त्यो सफल हुन्छ। अलग पन्थाको जीवन चाहिँ सफलताको जीवन हो। तपाईँले यो गत हप्ता कसरी बिताउनु भयो? के तपाईँ अलग भएर जिउँदै हुनुहुन्छ, बाटो अलग? अर्को चाहिँ के तपाईँ टाँसिएर जिउँदै हुनुहुन्छ परमेश्वरको वचनमा? यहाँ भनेको छ ऊ परमेश्वरको वचनमा दिन रात मनन गर्छ। बाइबल पढ्नु भयो? कतिचोटि पढ्नु भयो? हप्ताको एक दिन खोल्नु भयो? त्यसलाई दिन रात भनिँदैन। तपाईँले दिन रात मनन गर्नलाई तपाईँले त हरेक दिन बाइबल पढ्नुपर्छ। कम्तीमा एउटा समय, दिनको एउटा समय चाहिँ खालि बाइबलको वचनमा चाहिँ ध्यान दिन समय लिनुपर्छ, ताकि दिनभरि, अब त्यो बिहान तपाईँले पढेको वचन भनौँ, दिनभरि तपाईँलाई याद हुन सकोस्। तपाईँ पसलमा जाँदा, घरमा बस्दा, काममा जाँदा, स्कुलमा जाँदा, जुनसुकै बेला, किन तपाईँको हृदयमा चाहिँ एउटा वचन छ। यसरी तपाईँ टाँसिनुपर्छ, अनि तपाईँ चाहिँ पानीको नदीहरूको किनारमा रोपिएको रुख झैँ हो, ऋतुमा फल फलाउने रुख झैँ, पात नओइलिने रुख झैँ, सफल विश्वासी हुनेछ। अब म तपाईँलाई चाहिँ यो अलग पन्दा कति महत्त्वपूर्ण छ र यसमा चाहिँ पहिला चाहिँ केही परिचयात्मक बुदाहरू बाँड्न लागिरहेछु। मसित पल्टाउनु होला दोस्रो तिमोथी दुई अध्यायको 16-18 पदहरू पढ्न लागिरहेछौँ। दोस्रो तिमोथी दुई अध्यायको 15 नै, दोस्रो तिमोथी दुई अध्याय 16-18 यहाँ भनेको छ, तर अशुद्ध र व्यर्थका बकबक त्याग, किनकि तिनीहरू झन् ठुलो अभक्तितिर बढ्दै जानेछन्, अनि तिनीहरूको वचनले सड्ने घाउले झैँ खाँदै लैजानेछ। हुमेनियास र फिलेटस चाहिँ तिनीहरू मध्येका हुन्, जसले बौरी उठाई भइसक्यो भनेर सत्यको सम्बन्धमा बाटो बिराएका छन् र कतिको विश्वासलाई उल्टाइदिन्छन्। यहाँ 16 पदमा एउटा शब्द छ, त्याग भनेर, अलग हौ भन्दैछ यस्ता कुराहरूबाट। अब यो अलग पन्थाको शिक्षा एकदम महत्त्वपूर्ण छ प्रियहरू। अनि तर तपाईँले प्रभुमा बढ्दै जानुभयो भने तपाईँले के थाहा पाउनुहुन्छ भने यो शिक्षालाई धेरै जसोले मन पराउँदैनन् है। बाइबलमा धेरै छ तर यो शिक्षा चाहिँ एकदम तिरस्कार गरिएको शिक्षा हो। यहाँसम्म कि यसलाई घृणा पनि गरिन्छ यो शिक्षा, किनभने अहिलेको र व्यापक रूपमा चाहिँ केलाई मान्छेहरूले मन पराउँछ मण्डलीहरू इसाईहरू भन्नेहरू चाहिँ भने एक किसिमको एकता मन पराउँछ। अब एकता नराम्रो होइन तर एउटा झुटो खालको एकताको पछि दगुरिरहेका छन्। अनि यो चाहिँ अनुभवमा आधारित एकता जेसुकै शिक्षा होस् जस्तोसुकै कुरा उसले विश्वास गरोस् तर हाम्रो एउटै अनुभव भयो भने हामी एक भइहाल्यौँ नि। तर होइन, पहिलो कुरन्थी एक अध्यायमा हेर्नुहोस् त, एकता शिक्षाले ल्याउने कुरा हो। जब तपाईँ र म एउटै कुरा विश्वास गर्छु तब तपाईँ र म एक हुन्छ। जब तपाईँ र म एउटै कुरा विचार गर्छु, एउटै कुरालाई आमेन भन्छु, तब त्यहाँ साँचो एकता हुन्छ। पहिलो कुरन्थी एकको दस पदमा लेखेको छ, पहिलो कुरन्थी एकको दसमा, अब हे भाइहरू हो, हाम्रा प्रभु येशु ख्रिस्टको नामद्वारा म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू सबै एउटै कुरा बोल र तिमीहरूको बीचमा कुनै फाटो नहोस्, तर तिमीहरू एउटै मन र एउटै रायमा बिल्कुल मिलेर बस। यहाँ चाहिँ बाइबलीय एकता छ। जब त्यहाँ एउटै मन हुन्छ र एउटै राय हुन्छ, एउटै मन भनेको चाहिँ हाम्रो यो सोच्न सक्ने क्षमताको कुरा गरेको, हाम्रो विचार गर्ने क्षमता अनि एउटै हुनु, अनि राय भनेको चाहिँ त्यो सोच्न सक्ने क्षमताले सोचेको विचार भनेको, त्यो विचार पनि एउटै हुनु। एउटै मन एउटै राय अनि हामी एक हुन्छ। अनि एउटै मन र एउटै राय कसरी हुन्छ होला? यदि यसलाई बन्द गऱ्यौँ अनि हामी सँगै बस्यौँ गफ गर्न थाल्यौँ, यसको एउटै पनि कुरा गरेनौँ अनि हामी चाहिँ आफ्नो आफ्नो कुरा गऱ्यौँ भने हाम्रो चाहिँ कुराहरू चाहिँ हजार थरी हुन्छ। तपाईँको कुरा उतातिरको हुन्छ, मेरो कुरा यतातिरको हुन्छ, हाम्रो एउटै मन हुन सक्दैन, असम्भव हो। अनि हामी चाहिँ कुनै एकदम कमसल चिजलाई लिएर ल यसमा चाहिँ हामी सहमत हौ न अनि यो यस कुरामा त हामी एक मन छौँ नि भनेर चाहिँ हामी एउटा देखावटी नक्कली काम नलाग्ने एकता चाहिँ हाम्रो हातमा पर्छ। अधिकांश इसाई जगतमा चाहिँ यस्तै भइरहेछ है। म त्यही केही कुराहरू बाँड्नेछु पछि है। बाइबलले एकता चाहिँ भनेको शिक्षाले हुने हो, अनुभवले होइन है। एउटै अनुभव भयो उसलाई पनि मलाई पनि भनेर चाहिँ होइन है। साँचो शिक्षा छ भने हाम्रो अनुभव पनि एक हुँदै जान्छ, तर अनुभव त भ्रमात्मक हुनसक्छ, हामीलाई लागेको कुरा एकदम झुटो हुनसक्छ। अब त्यो कुराहरू बुझ्न आवश्यक छ। अहिले के भइरहेको छ भने धेरै विश्वासी अथवा मण्डलीहरू चाहिँ जो एक समय चाहिँ यो अलगपन त एकदम महत्त्वपूर्ण छ भन्ने मण्डलीहरू चाहिँ अहिले चाहिँ त्यति त्यसको कुरा गरिरहेको छैन, उनीहरूले व्यवस्था गरिरहेछन्। तर यो एकदम आवश्यक छ प्रियहरू, यो अलगपन्थाको शिक्षा, किन यसले हामीलाई सुरक्षा दिन्छ, हामीलाई आत्मिक सुरक्षा दिने कुरा चाहिँ यही अलगपन्थामा को बारेमा परमेश्वरको शिक्षा रहन्। त्यसैले म तपाईँलाई चाहिँ अब तिनवटा मुख्य बुँदाहरू बाँड्न लागेको छु। पहिला चाहिँ यो अलगपन्थाको आधार म बताउनेछु, दोस्रो कुरा म बताउनेछु अलगपन्थाको तरिका बताउनेछु, र तेस्रो चाहिँ अलगपन्थाको कारण म बताउनेछु परमेश्वरको सहायताले। त्यसैले सबभन्दा पहिला हेर्नेछौँ यो अलगपन्थाको आधार के हो त। अर्को शब्दमा सोध्नु हो भने कुन चाहिँ प्रारम्भिक सत्यताले चाहिँ हामीले यो अलग हुनुपर्छ भन्ने कुरा आयो, अथवा यो अलगपन्था भन्ने शिक्षालाई निश्चित गर्ने तत्त्व के हो? दोस्रो तिमोथी 2:15 अघिको खण्डमा जाउँ। दोस्रो तिमोथी 2:15 कसरी यो अलगपन्ताको कुरा चाहिँ यो शिक्षा हामीले हामीलाई निश्चयता हुने कुरा कुन आधार यो चाहिँ दोस्रो तिमोथी 2:15 पढ्नेछौ आफूलाई परमेश्वर कहाँ ग्रहण योग्य तुल्याउने प्रयत्न गर यो भनेको परमेश्वरलाई मन पर्दो हुनको लागि एकदम प्रयत्न गर प्रयत्न भनेको चाहिँ ग्रिकमा यो चाहिँ गति भन्ने शब्दबाट आउँछ गति भनेको एकदम छिटो द्रुत यो एकदम हतार यो एकदम आवश्यक छ आले टाले गर्ने अल्छी हुने कुरा होइन यो आफूलाई परमेश्वरका मनपर्दो तुल्याउन चाहिँ नम्बर एक कुरा हो भन्दैछ प्रयत्न गर कसरी यहाँ बताएछ एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदार जस्तो परमेश्वरको हामी कामदार हौ भनेछ अनि कामदारले चाहिँ आफ्नो काममा उसलाई शर्ममा पर्नु भनेको चाहिँ ऊ व्यर्थको काम गरे उसले त्यसैले शर्ममा पर्नु नपर्ने किसिमको त्यस्तो कामदार हुनको लागि चाहिँ तिमीहरू एकदम प्रयत्न गर अनि परमेश्वरलाई मनपर्छ त्यो कसरी हुने त यहाँ लेखेको छ त्यस्तो कामदारले जसले सत्यको वचन ठिक ठिकसँग छुट्याउँछ सत्यको वचन भनेको बाइबल हो सत्य कुरालाई चाहिँ उसले ठिक ठिक बुझिरहेको छ परमेश्वरले भन्नुभएका कुराहरूलाई उसले जानिरहेको छ परमेश्वरको निर्देशनहरू उसलाई चाहिँ एकदम बादल जस्तो जता लगे पनि हुने मोडे पनि हुने जुन अर्थ लगाए पनि हुने छैन उसलाई उसले एकदम ठिक ठिक यो चाहिँ यहाँ हो यो चाहिँ यहाँ हो यसको मतलब यो हो पहिला त अर्थ बुझ्नु पर्यो है त्यसैले सत्यको वचनलाई ठिक जब बुझिन्छ नि एक्कासी त्यो त झुट रहेछ भनेर थाहा पाउँछ होइन त यो सत्य रहेछ भन्न साथ त्यो त योसँग मेल खाएन त्यसैले त्यो चाहिँ झुटो हो अनि अलग हुन्छ एक्कासी अलगपन्ताको आधारै यही हो अनि त्यसैले अब दुईटा कुरा यसबाट निस्किन्छ पहिलो प्रिय दाजुभाइ दिदीबहिनी तपाईँ र मलाई के खाँचो छ भने बाइबलको एकदम बलियो ज्ञान हामीलाई चाहिन्छ बाइबल सत्यको वचन हो यसको एकदम खाँटी ज्ञान हरेक विश्वासीलाई हुनुपर्छ यहाँ सिकाउने व्यक्तिलाई मात्र होइन तपाईँ विश्वासी हुनुहुन्छ भने तपाईँले चाहिँ यो ज्ञान हासिल गर्नलाई एकदम तपाईँको इच्छा हुनुपर्छ किन नत्र भने तपाईँ झुटबाट अलग हुन सक्नुहुन्न कसरी सक्नुहुन्छ झुट छुट्याउनै सक्नुहुन्न तपाईँले सत्य नजानिकन असम्भव त्यसैले हरेक विश्वासी चाहिँ एकदमै बाइबल अध्ययन गर्ने एउटा अध्येता एउटा विद्यार्थी जस्तो हुनुपर्छ बाइबल अध्ययन गर्ने व्यक्ति हुनुपर्छ अनि यसको लागि चाहिँ हरेक दिन बाइबल अध्ययन गर्ने बानी हुनुपर्छ छ तपाईँको बाइबल अध्ययन गर्ने पढ्ने मात्र भने होइन पढ्न त एक अध्याय पढ्न 3-4 मिनट लाग्छ सर पढ्यो होइन 4 अध्याय पढ्यो 15 मिनटमा सकियो 1 वर्षमा बाइबलै भ्यायो ठिकै छ पढ्नुहोस् त्यसरी तर त्यसरी पढ्ने मात्र होइन अध्ययन भने चाहिँ मैले अनि यसरी गर्ने गर्थे विश्वासीहरूले यो बाइबलमा नमुनाहरू छ त्यहाँ हामी पढ्नेछौँ है अनि हरेक साँचो मण्डली अनि हामी त्यस्तो हुन चाहिरहेछौँ चाहिँ एउटा बाइबल स्कुल जस्तो हुनुपर्छ हामी यहाँ चाहिँ हरेक चिज केही सिकेर जाने हो त्यतिकै होइन एकदम महा कति मिठो सङ्गीत भनेर नि हामी जाने होइन के काम त्यस्तो गर्नु यहाँ चाहिँ हाम्रो सोचाइ हाम्रो विचारहरू पुरा चलाउन चाहन्छ पुरा हामी चाहिँ हाम्रो विचार हाम्रो मन र राय भनेको थियो नि पुरै वचनमा लगाउन चाहन्छ अनि त्यस्ताहरू चाहिँ यो मण्डलीको सदस्य हुनुपर्छ हुने हो त्यसैले पवित्र शास्त्रमा तालिम दिने ठाउँको रूपमा चाहिँ हामीले यहाँ अभ्यास गर्न खोजिरहेछौँ ताकि हरेक विश्वासी चाहिँ जब त्यहाँ झुटो कुरा देखा पर्छ, झुटो शिक्षा, हरेक विश्वासीले चाहिँ ठिकसँग सामना गर्न सक्छ, ठिकसँग त्यसलाई चाहिँ यो झुटो हो भन्न सक्छ र आफू अलग हुन सक्छ। अलगपन्थाको आधार चाहिँ सत्यको वचन एकदम राम्ररी जान्न। नम्बर दुई, हामीले यसबाट के पनि निस्किन्छ भने यो अलगपन्थाको आधारमा हामीलाई चाहिँ के हुन आवश्यक छ भने हामीसँग यस्तो खालको हेर्ने बानी हुन आवश्यक छ। कस्तो बानी भने जेलाई पनि जाँच्ने, जेलाई पनि जाँच्ने, जेलाई पनि जाँच्ने हो। जब सत्यको वचनलाई हामीले ठिकसँग अर्थमा बुझ्छौँ नि तब के हुन थाल्छ भने जहिले पनि सत्य र झुटको बिचमा चाहिँ हामीले अन्तरदेखि नै रहन्छ, अन्तरदेखि नै रहन्छ। जब हामीले त्यो जान्दैनौँ सबैसम्म क्रिस्चियन नै हो नि भन्छौँ होइन, तर जब हामी प्रभुको वचनमा चाहिँ हामी गइदिन थाल्छौँ, हामीले चाहिँ जाँच्न थाल्छौँ। अब तपाईँहरूलाई चाहिँ म एक दुई तिन चारवटा खण्डमा लानेछु अनि तपाईँले यसको स्वाद पाउनुहुनेछ। भजन सङ्ग्रह 119:128 भजन सङ्ग्रह 119 पल्टाउनुहोस्। यहाँ लेखिएको छ भजन सङ्ग्रह 119:128 विश्वासीले भन्छ, यसकारण म सबै विषयमा तपाईँका सबै आदेशहरूलाई ठिक ठान्दछु अनि हरेक झुटो मार्गलाई म घृणा गर्दछु। सत्यलाई प्रेम गर्नेहरूले झुटलाई घृणा गर्छ, नत्र उसले सत्यलाई पनि प्रेम गरेको छैन है। यदि झुटलाई घृणा गरेको छैन भने अर्को पद हितोपदेश 14:15 हितोपदेश 14:15 यहाँ लेखेको छ, बोधो मान्छेले, बोधो मान्छे भनेको खुल्ला अनुभव नभएको एउटा काँचो मान्छे, अनि ऊ चाहिँ बढ्ता खुल्ला छ, बढ्ता खुल्ला बोधो मान्छेले हरेक कुरा विश्वास गर्छ। त्यस्तो मान्छे चिन्नुहुन्छ, जे भने पनि अँ गर्ने। बोधो मान्छेले हरेक कुरा विश्वास गर्छ तर समझदार मानिसले आफ्नो पाइलामा ध्यान दिन्छ। हामी बोधोहरू हुन चाहँदैनौँ, हामी चाहिँ परमेश्वर ज्ञानले भरपूर हुन चाहन्छौँ अनि परमेश्वरले भन्नुभएको हरेक कुरा हरेक विषयमा ठिक छ, त्यसैले त्योसँग मेल नखाने हरेक कुरा चाहिँ बेठिक छ, त्यसबाट म अलग हुन्छु, त्यसलाई घृणा गर्छु। यो हृदयदेखि हुनुपर्छ क्या, हिजो युवा सङ्गतिमा थियो क्या, एकदम राम्रो हृदय हुनुपर्छ। हृदय, हृदयले एकदम घृणा गर्छ, हृदयले एकदम प्रेम गर्छ। अब प्रेरित 17:11 बेरियामा भएका विश्वासीहरूको नमुना सधैँ तपाईँको अगाडि होस्, किनभने उनीहरू उत्तम थिए, उनीहरूलाई एकदमै प्रशंसा गरिएको छ बाइबलमा। किनभने 11 पढ्छौँ, यिनीहरू चाहिँ ती थेसलोनिकामा उनीहरूभन्दा उत्तम रहेछन्, किनकि यिनीहरूले मनको पूरा तयारीको साथ वचन ग्रहण गरे र यी कुराहरू यस्तै हुन् कि होइनन् भनी दिनहुँ पवित्र शास्त्रहरूमा खोजी गर्दथे। यस्तो खालको हाम्रो बानी हुनुपर्छ, कुनै कुरा जुन सुनिएको छ त्यो चाहिँ यस्तै हो कि होइन, बाइबलसँग मिल्छ कि मिल्दैन भनेर चाहिँ जाँच्ने बानी हुनुपर्छ। बोध हुनु हुँदैन, हरेक आत्मविश्वास नगर भनेछ। अनि बेरिएकाहरूले चाहिँ के गर्दो रहेछ भने उनीहरूले चाहिँ जाँच्थे। अब मलाई भन्नुहोस् कसरी जाँच्थे यो पद अनुसार, पवित्र शास्त्रहरूद्वारा जाँच्थे। अनि पवित्र शास्त्रले जाँच्न सक्नको लागि उनीहरूले के गर्थे त? कसले के गर्थे उनीहरूले पवित्र शास्त्रद्वारा जाँच्न सक्नको लागि? उनीहरूले पवित्र शास्त्रहरूमा के गर्दथे? खोजी गर्दथे, पवित्र शास्त्र अध्ययन गर्दथे। भने खोजी गरेको सरर पढे होइन है, उनीहरू चाहिँ खोजी गरिरहेछ। यस विषयमा प्रभुले के भन्नुभएको छ, त्यस विषयमा प्रभुले के भन्नुभएको छ, यसको अर्थ के हो? पवित्र शास्त्रमा खोजी गर्दथे। अनि अर्को कुरा, यो पवित्र शास्त्र खोजी गर्ने काम उनीहरूले कहिले कहिले गर्थे त? हप्ताको कति दिनमा गर्थे? कसैले के लेखेको छ यहाँ? हरेक दिन, आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहिबार, शुक्रबार, शनिबार, आइतबार, सोमबार, यसरी गरेर राख्यो उनीहरू हरेक दिन, हरेक दिन, हरेक दिन बाइबल पढ्ने बानी छ कि छैन? भेरी अलि क्रिस्चियन हुनु प्रियहरू, तपाईँ एकदम सुरक्षित हुन्छ, तपाईँ बलियो हुन्छ, अरूलाई पनि सहायता मिल्छ। यो मण्डललाई बलियो बनाउने तपाईँहरू नै हो। पहिलो सेसन कि 5:21, पहिलो सेसन कि 5:21, अनि बाइबल दिनौ पढ्दा तपाईँको मुख्य उद्देश्य के होस् भने केही न केही त्यहाँको खण्ड बुझ्न उद्देश्यले पढ्नुहोस्। यति भ्याए यति पढे भन्नलाई होइन, एउटा शब्द चारवटा शब्द मात्र होला, दिनभरि त्यसमा मनन गर्नुहोस्। तपाईँको एकदम फरक हुन्छ जीवन। पहिलो थेसलोनिकी 5:21 लेखेको छ, सबै कुरा जाँच। यो तिनवटा शब्द यति महत्त्वपूर्ण छ, म फेरि यो दोहोऱ्याएर पढ्नेछु, सबै कुरा जाँच। त्यति मात्र नपुगेर म तपाईँहरूलाई पनि अब दोहोऱ्याउन लगाउनेछु, म पछि भन्नुहोस् त, सबै कुरा जाँच। सबै भनेको सबै नै हो, हरेक कुरालाई जाँच्नै पर्छ। अनि जुन कुरा असल छ त्यसलाई बलियो गरी समातिराख, एउटा जाँच्ने बानी होस् प्रियहरू तपाईँहरूको। यो चाहिँ पहिलो बुदा भयो, अलगपन्थाको आधार चाहिँ सत्यको वचनको एकदमै बलियो ज्ञान। अनि जाँच्ने बानी जब हुन्छ तब हामी चाहिँ अब अलगपन्थ अभ्यास गर्नलाई बल्ल तयार छौँ। यो नभएसम्म चाहिँ हामीलाई अलगपन्थ उसले भनेकोले हामी अलग भएका, किन अलग भएका? हाम्रो त्यहाँ अगाडि एकजना कराउँछ, त्यहाँ अगाडि बसेर यस्तोबाट अलग हुनुपर्छ रे, त्यस्तोबाट अलग हुनु, त्यो विश्वास त काम लाग्दैन प्रियहरू, एकदम काम छैन त्यस्तो विश्वास। तपाईँले त भन्नुहुन्छ बाइबलमा यस्तो लेखेकोले म त्यो गर्दिनँ, बाइबलमा यस्तो लेखेकोले म त्यहाँ जाँदिनँ, होइन कुनै फलानाले भनेकोले होइन, किनभने किन थाहा छ त्यो फलानाले भनेको भनेर तपाईँ केही गर्दै हुनुहुन्छ भने केही समय बितेपछि त्यो बदल्न सक्छ है, पछि चाहिँ बद्लिन्छ, किनभने जरा नै गाडिएको छैन बाइबलमा है, अनि तपाईँ चाहिँ बद्लिन्छ, हावाहुरी आउँछ, यसो हेर्नुहुन्छ अनुभव अनेक हुन्छ, अनि हो क्या रे? अनि त्यसैले तपाईँ चाहिँ वचनमै नै गाडिनुपर्छ। नम्बर एक त्यो अलगपन्थाको आधार। दोस्रो चाहिँ अलगपन्थाको तरिका बताउन लागिरहेछ। यसको मतलब कसरी हामी यो अलगपन्थको शिक्षालाई अब व्यावहारिक रूपमा हामी अपनाउने त, कसरी गर्ने त? यसमा चाहिँ दोस्रो तिमथीमा जाउँ फेरि अहिलेको ठाउँमा, दोस्रो तिमथी 2:16-17। यहाँ लेखिएको छ, तर अशुद्ध र व्यर्थका बकबक त्याग, झुटा शिक्षाहरूलाई चाहिँ त्यस्तो संज्ञा दिएको छ, अशुद्ध व्यर्थको बकबक त्यसलाई त्याग, अलग हो, किनकि तिनीहरू झन् ठुलो अभक्तितिर बढ्दै जानेछन्, अनि तिनीहरूको वचनले सड्ने घाउले झैँ खाँदै लैजानेछ, हुमेनियस र फिलेटस चाहिँ तिनीहरू मध्येका हुन्। अब यहाँ चाहिँ हामी देख्छौँ अलग पन्त अभ्यास गर्नलाई चाहिँ त्यहाँ दुईटा कुराहरू छन्। पहिलो चाहिँ जो झुटो मार्गमा हिँड्दैछ उनीहरूलाई चिन्न सक्नु पर्यो तपाईँले, झुटो मार्गमा झुटो शिक्षामा हिँड्नेलाई तपाईँले चिन्नु पर्यो, चिनाउन सक्नु पर्यो, औल्याउन सक्नु पर्यो पहिलो कुरा। किनभने झुटो छ कि छैन नै अब चिनाएको छैन भने त कसरी अलग हुने, अँगाल्न पो पुग्ला होइन त। पावलले चाहिँ चेतावनी दिन्थे, यो यो अनि ऊ त्यो, अनि नामै तोकिदिन्थ्यो उसले। हामी यहाँ हेर्नेछौँ कम्तीमा दसवटा नाम तोकेको छ दुईवटा पत्रमा, दसवटा नाम त्यो बेलामा चर्चित नामहरू होला है। हेरौँ त पहिलो सुरुमा चाहिँ पहिलो तिमोथी एकको दस के अरे एकको बिसमा, पहिलो तिमोथी एकको बिसमा नाम तोक्दै भन्छ फलाना व्यक्ति झुटो शिक्षक हो। त्यो भनेन भने त उसले चाहिँ खालि झुटो शिक्षा सिकाउने मान्छे घुमिरहेछ है मात्र भन्यो भने को हो त त्यो खै है, अनि तपाईँले भेट्नु होला है, अनि राम्रै लाग्ला है, चेतावनी दिनु पऱ्यो नि। त्यसैले यहाँ नाम तोकेको छ दोस्रो तिमोथी एकको बिसमा, दुईजनाको नाम हुमेनियस र अलेक्जान्डर यस्ताहरू मध्येका हुन्, तिनीहरूले निन्दा गर्न सिकुन् के अरे निन्दा नगर्न सिकुन् भनेर मैले तिनीहरूलाई शैतान कहाँ सुम्पे। हुमेनियस अलेक्जान्डर दुईटा नाम भए। त्यस्तै अर्को ठाउँमा जाउँ दोस्रो तिमोथी एकको पन्ध्र, दोस्रो तिमोथी एकको पन्ध्र, यो तिमीलाई थाहा छ एसियामा भएकाहरू सबै मबाट फर्केका छन्। पावलले भन्दैछ मलाई त छोडे, मसँगै थिए, अब त मसँग नहिँड्ने उनीहरू। दुईजनाको नाम पनि तोक्छ फुगेल्लस र हेर्मोगेनस, तिनीहरू मध्येका हुन्, उनीहरूको ग्याङ हो त्यो, उनीहरूको टोली, उनीहरूबाट अलग हुन। फुगेल्लस हेर्मोगेनस अब त्यो बेलाको मान्छेहरूको नाम चारवटा भइसक्यो यहाँ हेर्दै जाउँ। दोस्रो तिमोथी दुईको सत्रमा अब अघि पनि सुनिसक्यो दुईवटा नाम त, अनि तिनीहरूको वचनले यो झुटो शिक्षकहरूले बोल्ने कुराहरूले चाहिँ सड्ने घाउले झैँ खाँदै लैजान्छ। यो कस्तो हो ग्याङ्ग्रिन भन्छ, सड्ने घाउ जब मासुमा लाग्ने एक खालको त्यो रोग हो, त्यस्तो खालको रोग हो कि यदि मेरो यो चोरी औँला भन्छ नि यसमा लाग्यो भने अरू उपाय नै छैन, यदि मेरो हात जोगाउने मेरो ज्यान जोगाउने भने यसलाई काट्नै पर्छ है, दुख्छ तर काट्नै पर्छ, हात त जोगाउनु पर्यो नि, एउटा औँला गयो भन्दा मेरो हातै फाल्ने, मेरो सबै फाल्ने हुँदैन। अनि त्यसैले भनेछ तिनीहरूको वचन चाहिँ त्यो सड्ने घाउले चाहिँ खाँदै लैजाने हो, त्यसैले अलग हुनुपर्छ। हुमेनियस फिलेटस अर्को दुईजना नाम तिनीहरू मध्येका हुन्। पावलले नामहरू तोक्न ऊ चाहिँ पछि हटेको छैन, तीन अध्यायको आठ पदमा, दोस्रो तिमोथी तीन अध्यायको आठ पदमा, अब जसरी यान्नेस र याम्ब्रेसले मोसाको विरोध गरे उसरी नै तिनीहरूले पनि सत्यको विरोध गर्छन्। अर्को दुईटा नाम यहाँ छ चार अध्यायको दस पदमा, दोस्रो तिमोथी चारको दस, किनकि पावलले भन्छ डेमासले यस वर्तमान संसारलाई प्रेम गरेर मलाई त्यागेको छ र थेसलोनिका गएको छ। ओहो डेमास प्रभुसँगै सेवा गर्ने मान्छे है, ऊ पनि प्रचारक, ऊ चाहिँ पावललाई त्यागेर उसले चाहिँ केलाई अँगालेको छ, संसारलाई अँगालेको छ। त्यस्तो तपाईँ नहुनुहोस्। चौध पद, त्यस तमोटे अलेक्जान्डरले मलाई धेरै खराबी गर्यो, प्रभुले त्यसलाई त्यसका कामहरू अनुसार बदला दियो। तमोटे अलेक्जान्डर पनि रहेछ यहाँ सूचीमा, ठ्याङ 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 तामाको काम गर्ने, उसको नाम पनि तोक्या छ, उसले चाहिँ विरोध गरेको रहेछ अनि खराबी गरेको रहेछ प्रभुको जनहरूलाई। त्यसैले पहिलो कुरा चाहिँ पहिला चिन्नु पर्यो राम्रोसँग। त्यसैले हामीलाई चाहिँ सिक्नु खाँचो छ के भइरहेछ इसाई जगतमा है। अब हामीलाई थाहै छैन ज्ञानै छैन भन्दा हामी त पासोमा पर्न सक्छौँ, हामीलाई अगाडिबाट नै चेतावनी दिनुपर्छ। त्यसैले छ नि हामी यसमा अलिक अगाडि बढ्नु परेछ अनि हामी प्रयास गर्न थाल्नेछौँ। हामीले एउटा दराज राख्ने भनेको थियौँ, त्यहाँ चाहिँ किताबहरू प्रबन्ध गर्ने असल असल किताबहरू, अनि साथै हामीलाई झुटो कुराहरूको विषयमा ज्ञान दिने किताबहरू पनि चाहिएको छ, सानो सानो पर्चाहरू मात्र भए पनि चाहिएको छ, अनि तिनीहरू पनि हामीले चाहिँ गर्न आवश्यक छ, अनि पुलपिटबाट पनि हामीलाई ज्ञान दिइरहन आवश्यक छ, अनि आज अलिअलि त्यो गर्न खोजिरहेछौँ। पहिलो कुरा चाहिँ राम्रोसँग चिन्नु पर्यो झुटो मार्गमा हिँड्नेहरूको हुन् अनि तब हामी उनीहरूबाट अलग हुन सक्छौँ। दोस्रो कुरा पहिला के अरे चिनेपछि के हुनुपर्छ ओ फलाना रहेछ हुमेनियस भनेपछि चाहिँ अब के गर्ने डग गुरेर हुमेनियसलाई चाहिँ जयमसी भन्न जाने होइन उल्टो हो त्यो त हुमेनियसबाट अलग हुने फिलेटेसबाट अलग हुने यो चाहिँ दोस्रो तिमोथी दुईको सोह्र पदमा फेरि पनि हामी त्यो पद हेर्नेछौँ यहाँ लेखेको छ तर अशुद्ध र व्यर्थका बकबक त्याग भनेछ अनि यो कुरा हामी पहिला पनि हेरेका थियौँ तर फेरि रोमी सोह्र अध्यायमा पढौँ रोमी सोह्रको सत्र पद रोमी सोह्रको सत्र यहाँ लेखेको छ अब हे भाइहरू हो म तिमीहरूलाई बिन्ती गर्दछु जुन शिक्षा तिमीहरूले सिकेका छौ अर्थात् प्रेरितहरूको शिक्षा नयाँ नियममा भएको शिक्षा जुन सिकेका छौ अब त्यसको विपरीत फाटो ल्याउने र ठक्कर खुवाउनेहरूलाई के गरिराख चिनिराख नम्बर एक यो रहेछ अनि त्यसपछि के गर तिनीहरूबाट के बस टाढा बस यो नम्बर दुई हो जुन अहिले हामीले सिक्दैछौँ दोस्रो तिमोथी तिनमा पनि पल्ट उनीहरूबाट टाढा बस दोस्रो तिमोथी तिनको पाँच प्रभुले हाम्रो सुरक्षाको लागि भन्नुभएको तपाईँको नानीहरूलाई भन्नुहुन्न है उसको सङ्गतमा नहिँड है तँ पनि बिग्रिन्छस् भन्नु पर्दैन है परमेश्वर हाम्रो बुवाले पनि भन्दै हुनुहुन्छ मेरो विरोध गर्नेहरूको पक्षमा नलाग मेरो वचनलाई काट्नेहरूको साथी नबना उनीहरूसँग नहिँड दोस्रो के भने मैले तिमोथी तिनको पाँचमा तर उनीहरू क्रिस्चियन हो भन्छन् नि हो भन्छन् तर उनीहरू हो कि होइन जान्छ पाँच पद भक्तिको भेष त धारण गर्ने क्रिस्चियन हो भन्छन् भक्तिको भेष त धारण गर्ने तर त्यसको शक्ति इन्कार गर्ने हुनेछन् यस्ताहरूबाट के बस पर बस टाढो बस पर बस योभन्दा स्पष्ट नेपाली शब्द के होला गाह्रो छैन यो बुझ्नलाई अब गर्नुपर्छ है त्यसैले जो नामधारी क्रिस्चियनहरूबाट हामी अलग हुनुपर्छ उनीहरू ख्रिस्टलाई स्वीकार चाहिँ गर्छन् तर ख्रिस्ट जो बौरी उठ्नु भयो उनीहरूभित्र भएको कुनै प्रमाण छैन किनभने उनीहरूको जीवन बदलिँदैन अनि त्यसैले कसरी गर्ने रह्यो उनीहरूको चर्चहरूमा जानु हुँदैन प्रियहरू जानु हुँदैन उनीहरूको सभाहरूमा पनि जानु हुँदैन उनीहरूको किताबहरू पढ्नु पनि हुँदैन उनीहरूको अनि छ नि रेडियोमा खुब एकदम प्रचार भइरहेछ आजकल रेडियोमा एकदम स्वतन्त्रता छ अनेक क्रिस्चियन रेडियोहरू आइरहेछ नसुन्नुहोस् वास्तव नसुन्नुहोस् तपाईँलाई मिठो लाग्ला उसको कुरा नसुन्नुहोस् झनै है तपाईँले चाहिँ त्यहाँ जब यो गलत बाटो आइरहेछ भनेर थाहा पाउनुहुन्छ है तपाईँ अलग हुनुपर्छ टिभीमा पनि कार्यक्रमहरू आउँछ प्रचारकहरूको है अनि उनीहरूको होइन कपी गर्दै नसुन्नुहोस् है तपाईँलाई फाइदा हुँदैन यहाँ बाइबलमा धेरैचोटि भनिसक्यो उनीहरूबाट अलग हुनुपर्छ त्यसैले गर्दा अनि कस्तो छ नि क्रिस्चियन रेडियोमा है यदि तपाईँ अनि यो अनुभवले बताउँछ कि जो कति ठाउँमा चाहिँ जो धेरै यो रेडियो सुन्छ क्रिस्चियनै रेडियो तर अनेक खालको प्रचारक सुनिरहेछ उनीहरू चाहिँ बलियो क्रिस्चियन हुँदैन म ग्यारेन्टी दिन्छु जो यो बाइबलमा बेसरी ऊ लाग्छ उसलाई त्यो सुन्नु पनि मन लाग्दैन वास्तव जो क्रिस्चियन भनिने पनि अब त्यहाँ कुनै राम्रै होला बिरलै पाइन्छ होला एक त तपाईँलाई त्यत्तिकै थाहा छ कि यो पुरै सांसारिकबाट आइरहेछ अनि तपाईँहरूले पनि भन्नुभएको छ मलाई वचन चाहिँ ठिक छ भन्नुहुन्छ तपाईँले तर तपाईँले छुट्याउन नसकेर सङ्गीत चाहिँ ठिक छैन भन्नुहुन्छ सङ्गीत चाहिँ स्वाट्टै देख्नुभयो यो त पुरै सांसारिक छ नाचगानको बिटमा बताइरहेछ गाउने मान्छे कर्ण दासले एउटा सांसारिक कलाकार अनि उनीहरू अब उनीहरूको त सिडीहरू अनेक निक्लिरहन्छ उनीहरू सब एक्टिङ गरिरहन्छ यीशुको एक्टिङ गरिरहन्छ सबै सांसारिक कलाकारहरू अलग बस्नुहोस् त्यसैले फाइदा गर्दैन यहाँ बाइबलमा हामीले चाहिँ हेर्दैछौँ अलग पन्ताको अभ्यास गर्न पहिला चिन्नु पर्यो अनि त्यसपछि अलग हुनु पर्यो मैले भनिहालेँ नि सुरुदेखि यो शिक्षा मन पराउँदैन यो शिक्षालाई एकदम घृणा गरिएको छ अहिले। प्रभुले चाहिँ हामीलाई हाम्रो सुरक्षाको लागि भन्नुभएको छ। अब तेस्रो कुरा, अलगपन्थाको आधार हेऱ्यौँ, अलगपन्थाको तरिका हेरौँ, अब अलगपन्थाको कारण हामी बुझ्न चाहन्छौँ, किन अलग हुने। अब दोस्रो तिमोथीमा जाउँ फेरि पनि, अनि त्यो शब्दहरू हेरौँ। दोस्रो तिमोथी 2:16-17, तर अशुद्ध र व्यर्थका बकबक त्याग, किनकि तिनीहरू झन् ठुलो अभक्तितिर बढ्दै जानेछन्। हेर्नुहोस् है, झुटो शिक्षा झन् नराम्रो हुँदै जानेछ, झन्। अनि के हुन्छ, तिनीहरूको वचनले, त्यही त हो, त्यो उनीहरूको वचन सुन्नु हुँदैन, तिनीहरूको वचनले सड्ने घाउले चाहिँ खाँदै लैजानेछ। हुमिनेसो फिलेटस चाहिँ तिनीहरूमध्येका हुन्। अब यो एकदम महत्त्वपूर्ण छ यो बुझ्नलाई, अलगपन्थाको कारण। पहिलो चाहिँ के हो भने, किन हामी अलग हुनुपर्छ भने, त्यो झुटो कुराले हामी पनि भ्रष्ट नहुनलाई, त्यसको कारण हामी अलग हुनुपर्छ। एक बोरा आलु छ, अथवा एक बाकस केमा राख्नु भएको छ आलु, एकदम राम्रो आलु, अनि तपाईँले कहाँ गएर चाहिँ एउटा एकदम कुहिएको आलु भेटाउनु भएछ। अब त्यो कुहिएको आलुलाई लगेर चाहिँ तपाईँले त्यो राम्रो आलुहरूको बिचमा राखिदिनु भयो, अब के हुन्छ है, अब त्यो राम्रो आलुहरूले त्यो कुहिएको आलुलाई राम्रो बनाउन थाल्छ, होइन त, हो नि, सबैलाई थाहा छैन, त्यो कुहिएको आलु झन्झन राम्रो हुन थाल्छ, त्यो झन्झन सुध्रिँदै जान्छ, त्यो कुहिएको आलु एकदम निको हुँदै जान्छ, अनि एकदम ठुलो सबभन्दा राम्रो आलु हुन्छ। त्यो त झुटो हो, तर त्यही कुरा मन ठान्छु मान्छेले, त्यो राम्रो आलु पनि बिगार्छ। त्यसैले पहिलो कोरिन्थी 15:1 एकचोटि हेर्नुहोस् त, पहिलो कोरिन्थी 15:1 33 पदमा, पहिलो कोरिन्थी 15:33 पद, धोका नखाओ, खराब सङ्गतहरूले असल चरित्रहरू बिगार्छन्, खराब सङ्गतहरूले असल चरित्र बिगार्छन्। एकदम तपाईँको यो मन मानस पाटलमा चाहिँ यो छाप लागोस्, धोका नखाओ, खराब सङ्गतहरूले असल चरित्रहरू बिगार्छन्, ग्यारेन्टी प्रभुको वचनमा भनिएछ। अब अर्को कारण छ किन हामी चाहिँ अलग हुनुपर्छ, यदि झुटो छ भने, बाइबलसँग मिल्दैन भने। दोस्रो कारण किनभने, अरूहरूले हामीलाई हेरिरहेछ। एक चाहिँ अविश्वासीहरूलाई हामीलाई हेरिरहेछन्, ऊ पालुङ चर्च जानेहरू हामीलाई हेरिरहेछ, अविश्वासीहरूले हेर्दैछन्। उनीहरू चाहिँ पालुङ चर्च जानेहरू हो, उनीहरू दो बाटोमा जाँदैन, उनीहरू शिखरकोट जाँदैन, उनीहरू बज्रबारै जाँदैन, उनीहरू घट्टी खोला जाँदैन, उनीहरू कहाँ कहाँ जाँदैन, उनीहरू चाहिँ पालुङ चर्चमा जानेहरू हेरिरहेछन् है। अब तपाईँ चाहिँ एक दिन, जस्तो कि भोलि नै एउटा कार्यक्रम हुँदैछ, सबै चर्चहरू मिलेर हुँदैछ एउटा कार्यक्रम, उनीहरूले चाहिँ एउटा जुलुस निकाल्दैछन्, सायद ओखर बजारबाट सुरु हुन्छ होला, इस्टर भन्छन्, इस्टर, भोलि चाहिँ इस्टर सन्डे हो, इस्टर सन्डे कहिले पनि सुनेछ, बाइबल पनि पढेको छैन, हो छैन बाइबलमा, तर के हो भने, प्रभु यीशु बौरी उठ्नु भएको दिनलाई चाहिँ इस्टर भन्ने चलन भयो। त्यो चलन चाहिँ वास्तवमा यो झुटो देवदेवीलाई पुज्ने चिजबाट आएको हो, तर त्यो देवदेवीलाई चाहिँ छोडेर नै बौरी उठ्नु भएको प्रभुलाई चाहिँ मान्न थालेकोहरूले चाहिँ, तर त्यो दिन चाहिँ उनीहरूले इस्टरै भने, प्रभु बौरी उठ्नु भएको त एकदम खुसियाली कुरा हो, त्यसलाई त सारा संसारलाई सुनाइनु पर्छ होइन, भोलि मात्र होइन हरेक दिन सुनाउनु पनि पर्छ, अनि भोलि पनि सुनाउनु राम्रै हो है इस्टर होइन, तर के छ भने, अब को जाँदैछन् त त्यसमा है, त्यसमा जो चर्चहरू समावेश हुँदैछन् हामीले चिन्छौँ त्यहाँको अगुवाहरूलाई होइन, तर उहाँहरू चाहिँ झन् गलत अभ्यासमा झन् गइरहेछन्। यो चाहिँ हालसालै भएको कुरा हो, पहिलादेखि नै बढी खुल्ला हो उहाँहरू, मैले भनिरहेको उहाँहरूलाई बढी नै खुल्ला, उहाँलाई पढ्ने कुराहरू पनि दियो, उहाँलाई भनियो पनि किन हामी चाहिँ सहभागी हुन सक्दैनौँ तपाईँहरूसँग, ख्रिस्टको नाममा तपाईँहरूलाई हामी सक्यो भने सहायता गरौँला, तर नसक्ने कुरामा हामी सक्दैनौँ है, जस्तो कि भोलिमा त्यो के भने, केही समय अगाडि यहाँ शिखर के अरे शिखरकोटमा चाहिँ दार्जिलिङबाट दुईजना प्रचारकहरू आए अरे, धेरै अगाडि होइन, यो एक महिना पनि भएको छैन होला। अनि ती प्रचारकहरूले चाहिँ नयाँ कुरा सिकाए उहाँहरूको लागि। जब त्यो प्रचारकहरूले सिकाउन थाले अनि उनीहरूले यो सुन्न थाले है, तब तपाईँले पनि चिनेको एकजना व्यक्ति जसले मलाई यो भनेको, उहाँ पनि त्यहाँ जानुभयो मेरो लागि पनि प्रार्थना गरिदिनुहोस् भनेर। अनि अगाडि हात राखेर उसको लागि प्रार्थना गरियो। अनि प्रार्थना गर्दाखेरि चाहिँ उहाँ आफैले भन्यो, जीवन पाखरिनले भन्यो मलाई, नाम तोक्दिउँ, उहाँको टाउकोदेखि पाइतालासम्म करेन्ट लाग्न थाल्यो। पवित्र आत्माले यस्तो पो गर्नुहुँदो रहेछ अरे भन्न थाल्नुभयो उहाँले। मलाई त थाहै रहेछ पवित्र आत्मा आएपछि त, पवित्र चलाएपछि यस्तो पो हुँदो रहेछ, करेन्ट लाग्दो रहेछ अरे शरीरमा। अनि मैले सानो स्वरमा भने, तपाईँले बाइबलमा यो कहाँ पढ्नु भएको छ? त्यो त थाहा छैन भने। सत्यको वचनबाट नयाँको अभ्यास, यो शिक्षा चाहिँ उनीहरूले भुलेका छन्। अनि त्यसैले गर्दा अब पहिले नै उहाँहरू वास्तवमा धेरै कुराहरूमा संसारको कुराहरूलाई भित्र ठाउँ दिएको, बाइबलको अर्थ लगाउने कुराहरूमा निकै कुराहरू एकदम खुकुलो, जो आएर पनि त्यहाँ बोल्न मिल्ने, सिकाउन मिल्ने, अनि कयौँ अभ्यासहरू थियो जो बाइबलले भनेर, तर अब चाहिँ यो पनि उहाँहरूले स्वीकार गर्नुभएको छ। अब सायद पहिला पनि थियो कि, मैले त अहिले मात्र थाहा पाएको हो। उहाँहरू अब भुइँमा ढल्न थालिरहेछ होइन, पहिला पनि थियो होला, अहिले त झन् ढल्न थाल्छ। अस्तिको आएको प्रचारकहरूले चाहिँ जब त्यो गरे, भुइँमा ढल्ने होइन, कामने। अनि मैले चाहिँ यो सबै बाइबलबाट कहाँबाट तपाईँले पाउनुहुन्छ भने त थाहा छैन है। उहाँहरूले चाहिँ यो अर्कै शिक्षा लिनुभएको छ। अनि यस विषयमा तपाईँलाई जानकारी दिनलाई चाहिँ मैले एउटा पुस्तक अनुवाद गरेको छु, कोही कोहीले पढ्नुभयो होला, 70-80 पान्ना छ यो। धेरै अगाडि नै हामीले अलिअलि यसको कुरा गरेको हो। यसलाई क्यारिजमेटिक अभियान भनिन्छ है। यसको इतिहास लगभग 100 वर्ष भयो है। 1901 अमेरिकामा पहिलोचोटि यस्तो भएको हो, तर यो कुरा चाहिँ फैलिएको फैले छ। अनि त्यसैले अब मानव तपाईँलाई चाहिँ निम्तो दियो, तपाईँ पनि विश्वासी हुनुहुन्छ, जाउँ हामी पनि प्रभु यीशुको बौरी उठाएको प्रचार गर्दै हामी चाहिँ उखर बजारदेखि शिखरकोट सबै दामन हामी घुमेर आउँ। तपाईँलाई लाग्छ प्रभु यीशुको बौरी उठाएमा त जानु पर्ला, अनि तपाईँ जानुभयो अरे, अब हेरिरहेछन्, ए पालुङ चर्च जाने उनीहरू जस्तै रहेछन्, किमिरसँगै हिँडिरहेछन्। अब के भयो? अब अलमल भयो, अलमल। अब अरू बेलामा यस सब भेट्नु होइन, जयमसी गर्नु बेग्लै कुरा, तर कार्यक्रममा नै भाग लिँदाखेरि चाहिँ यसको अर्थ नै फरक हुन्छ है। मलाई सोध्छन् यहाँहरूले, के अरे हामी जान्न चाहन्छौँ, खास हामी यहाँ आउनुपर्ने हो कि त्यहाँ जानुपर्ने, त्यस्तो भन्ने व्यक्तिहरू पनि छन्। उनीहरू त भन्दा भन्या मात्रै होला है, तर उनीहरूलाई फरक थाहा छ है। त्यसैले हामीले चाहिँ अलग पन्ताको अभ्यास गर्नुपर्छ। मानौ म नै छ नि, मलाई अब निम्तो दिन्छन् बेला बेला प्रचार गर्न आइदिनु सिकाउनु भनेर, तर सबै ठाउँमा जाँदिनँ म। शिक्षा हाम्रो जस्तै छ भने म जान्छु है, तर क्यारिजमेटिक सभाहरूमा म जाँदिनँ। तर मानौ म गइदिए अरे, ओहो सहायता गर्नु पऱ्यो उनीहरूलाई पनि, म चाहिँ अब तपाईँहरू उमा हुनुहुन्छ भनेर सिकाउनलाई म गएँ अरे, अब त्यो म गऱ्यो भने तपाईँहरूलाई कस्तो सन्देश जान्छ? ए उहाँ त जानु मिल्दो रहेछ, त्यसो भए हामी पनि जानु मिल्दो रहेछ। गलत सन्देश पुग्छ, त्यसले चाहिँ के गराउँछ भने अरूहरूलाई ठेस खुवाइन्छ, अनि त्यो चाहिँ गर्नु हुँदैन भनेको छ पहिलो कुरन्थी 8 अध्यायमा। पहिलो कुरन्थी आठ अध्यायको 9-13 यो सिद्धान्त चाहिँ यहाँ खानेकुराको विषयमा लेखेको छ, सानो कुरा। त्यसको विषयमा त हामीले कसैलाई पनि ठेस खुवाउनु हुँदैन भनेको छ, भनेपछि शिक्षाको विषयमा त हामीले झनै ठेस खुवाउनु हुँदैन। भ्रममा अरूहरूलाई चाहिँ हामीले भ्रममा पर्न सक्ने बाटो दिनु हुँदैन। पहिलो कुरन्थी 8:9-13 म पढ्नेछु। तर होसियार हो, नत्र तिमीहरूको यो स्वतन्त्रता, जान नजाने स्वतन्त्र छौ नि, तर स्वतन्त्रताले चाहिँ अरूलाई बाधा पुग्ला भनेछ। तर होसियार हो, नत्र तिमीहरूको यो स्वतन्त्रता कमजोरहरूका निम्ति कुनै रीतिले ठेस लाग्ने कारण हुन जाला, किनकि कसैले तिमी ज्ञान भएको मानिसलाई मूर्तिको मन्दिरमा खाइरहेको देख्यो भने, किन तपाईँले भन्नुहुन्छ अब मलाई त थाहा छ नि यसमा त म कहाँ लाग्छ रे होइन, तर होइन गएर के बिग्रिन्छ र? तपाईँलाई त ज्ञान छ, तर ज्ञान नभएको व्यक्तिले तपाईँलाई हेरिरहेछ, अनि तपाईँको कारणले उसको विवेकमा पनि अब गलत बाटो जाने हौसला मिल्छ भन्ने कुरा चाहिँ यो सिद्धान्त यहाँ बताएको छ। के त्यस कमजोर मानिसको विवेकले मूर्तिहरूलाई बलि चढाइएका ती चिजहरू खानका निम्ति हौसला पाउने छैनन् र एघार पद अनि तिम्रो ज्ञानको कारणले के त्यो कमजोर भाइ जसका निम्ति ख्रिस्ट मर्नुभयो नष्ट होस् तर जब तिमीहरूले भाइहरूको विरोधमा यसरी पाप गर्दछौ र उनीहरूको कमजोर विवेकमा चोट पार्दछौ तब तिमीहरूले ख्रिस्टको विरोधमा पाप गर्दछौ यसकारण खानेकुराले मेरो भाइलाई ठेस खुवाउँछ भने मेरो भाइलाई ठेस नदिऊ भनेर म कहिले मासु खाने छैन मासु जस्तो कुराले पनि अरूलाई यदि बाधा हुन्छ भने म खाइदिँदैन बरु अरूलाई ठेस खुवाउनु हुन्न भन्ने नियम छ हुन त खानालाई स्वतन्त्र छ हामी खान नखान हामी स्वतन्त्र छ हामी कुनै नियमले बाध्य छ के अरे बाधेको छैन तर स्वतन्त्रता चाहिँ अरूलाई ठेस खुवाउने कुरा चाहिँ नहोस् भने अनि तेस्रो कारण किन हामी अलग हुनुपर्छ भने एकदम सरल किनभने परमेश्वरको आज्ञा नै हो अनि हामीले चाहिँ आज्ञा मान्नुपर्छ हुन त अनेक बहाना बनाउला तर होइन जस्तो कि बाइबलमा स्पष्टै सिकाएको छ स्त्रीहरूले पुरुषहरूलाई पास्टरीय भूमिकाले के अरे अभ्यास गर्नु हुँदैन यसको मतलब चाहिँ स्त्रीहरूले आत्मिक रूपमा पुरुषहरूमाथि अधिकार गर्नुहुन्न भनेको छ अब मानौ तपाईँ एउटा स्त्री यस्तो ठाउँमा पुग्नु भयो होइन अनि त्यहाँ चाहिँ भन्यो तपाईँले आज प्रचार गर्नुहोस् न त्यहाँ पुरुषहरू पनि छन् अनि त्यहाँ कोही पनि पढ्ने पनि जान्ने पनि छैन र कोही पनि छैन ओहो अब पढ्ने जान्ने कोही छैन मलाई अलिअलि आउँछ होइन होस् होइन आखिरमा प्रभुको वचन त हो नि सत्य सुन्छन् कोही कोहीले मुक्ति पनि पाउला तपाईँको उद्देश्य त राम्रो छ तर कहिले पनि छ नि याद गर्नुहोस् राम्रो गर्छु भनेर खराब गर्नु कहिले पनि ठिक होइन ठिक गर्छु भनेर बेठिक गर्नु कहिले पनि ठिक होइन मैले ठिक भने ठिक गर्छु भनेर बेठिक गर्नु चाहिँ कहिले पनि ठिक होइन परमेश्वरले स्पष्ट आज्ञा दिनुभएको छ प्रभु भरोसा गर्नु अनि प्रभुको आज्ञा पालन गर्नु कुनै पनि बहाना नबनाउनु त्यसैले हामी चाहिँ अलग पन्थाको शिक्षालाई हेऱ्यौँ प्रभुले हामीलाई सहायता गर्नुभएको छ